فغضب لي الله إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي اسمه دواء وذكره شفاء وطاعته غنى والصلاة والسلام على عبده المصطفى بدر الدجى تحت الورى الذي غنى فتدلى فكان قاب قوسين وادنى سيد القومين جد الحسنين ابي القاسم محمد.
لاجک بدلے گی انسان کا عمل بھی بدلے گا.
جب فکر میں تبدیلی آئے گی تو اس کے عمل میں بھی تبدیلی آئے گی. پہلا سورس آف نالج سارے مسلمانوں کے پاس، سارے مقادیر فکر کے پاس قرآن مجید. اگر کوئی چیز قرآن میں ہے تو پھر ہمیں کسی چیز کی ضرورت ہی نہیں. قرآن کی تفصیلات کے لیے حدیث ہے سیر محمد علیہ محمد علیہ السلام، ہماری نشانیوں کو ہمارے سائنس کو بتائیں گے فی الآفاق کائنات میں بھی دنیا کے ہر حصے میں اور فی انفس یہاں تک کہ ان کے نفسوں کے اندر انسان کے وجود کے اندر بھی یہ نشانیاں موجود ہیں. یہ پروف ہو جائے گا بہت جلدی انہ الحق کہ کائنات یوں ہی پیدا نہیں کی گئی ہے بلکہ اس کا پیدا کرنے والا ذات پروردگار. حتیٰ سائنٹسٹ کو بھی یہ بات فام واضح ہو جائے گی، پروف ہو جائے گا. قرآن چیلنج کر رہا ہے، جتنے سائنٹسٹ انکار کر رہے ہیں دیر از نو گاڈ، یہ زمانہ ختم ہوگا. ایک دن وہ آئے گا کہ سائنٹسٹ کو بھی اقرار کرنا پڑے گا کہ جی ہاں یس دیر از اے گاڈ، خدا کا وجود. سنوری حمایات نفلافہ کے وفی انفس حتیٰ یتبین لہم انہ الحق، اتنا کھل جائے گی بات. تبین کہتے ہیں بہت روشن، مینیفیسٹیشن، اتنی بات کلیئر ہو جائے گی کہ پھر انسان میں کہیں شک کی گنجائش نہیں رہے. اور کس کے پاس شک ہے؟ وہ لوگ جو نالجبل کہتے ہیں اپنے آپ کو، جو لوگ سائنٹسٹ کہتے ہیں ان کو بھی یقین ہو جائے گا. وہ لوگ جو ڈارمی کی تھیوری پیش کر کے یہ ثابت کرنا چاہ رہے ہیں کہ کسی طرح سے یہ دنیا ایوالو ہوئی ہے، اس کو کمال تک لے گیا گیا ہے اور آخر تک پہنچانا یہ چاہتے ہیں کہ کوئی خالق نہیں ہے، مگر ان لوگوں کو بھی یہ ثابت ہو جائے گا کہ ذات پروردگار موجود ہے. حتیٰ یتبین لہم انہ الحق، یہ دیبیان ہو جائے گا، واضح ہو جائے گا. عزیزانِ گرامی، آج کل کی سوشل سائنس اور اس سے ریلیٹڈ سائنس بھی بہت ترقی کر چکی ہے. یہ بحث ہے کہ انسان میں سب سے بڑا پرابلم آج کل جو ہے اسٹریس کا پرابلم. یہ اسٹریس آتا کہاں سے ہے، کیوں بڑھ رہا ہے، جتنی ترقی بڑھ رہی ہے، جتنی کامیابی ہو رہی ہے، جتنا دنیا کے سامنے واضح بات ہوتی چلی جا رہی ہے اتنا ہی اسٹریس بڑھ رہا ہے. پہلے زمانے میں 20-25-30-40-50-60 سال پہلے اتنی آرام و آسائش نہیں تھے، مگر اسٹریس نہیں تھا. آج انسان کے پاس کھانے کو ہے، لباس کو ہے، اس کے باوجود بھی دن بدن اسٹریس میں اضافہ ہو رہا ہے. فکر انسان کی بڑھ رہی ہے. اس کی وجوہات کئی وجوہات بتائی گئی ہیں، ان میں سے ایک وجہ سوشل انٹریکشن نہیں ہے. انسان کا اجتماعی زندگی اس کی ختم ہو چکی ہے. چنانچہ آج ہمارے پاس اس گیجٹ نے ہماری زندگیوں سے زندگی ہی کچھ چرا لیا ہے. ساتھ بیٹھتے ہیں ٹیبل پر، مگر ماں کی دنیا الگ ہے، باپ کی دنیا الگ ہے، بیٹے کی دنیا الگ ہے، بیٹی کی دنیا الگ ہے. فزیکلی سامنے ہے لیکن کسی اور سے بات کر رہے ہیں جو سامنے نہیں ہے. اس انٹریکشن کے نہ ہونے کی وجہ سے انسان میں پریشر ڈیولپ ہو رہا ہے، ون آف دی ریزن اسٹریس کی. اسی لیے کہتے ہیں کہ بہترین علاج انسان کا اجتماعی بیٹھک ہے. الحمدللہ مکتب اہل بیت علیہ الصلوۃ والسلام میں بہترین جو فائدہ ہے یہ انٹریکشن ہے، سوشل انٹریکشن ہے، جس سے ہماری پریشانیوں میں ریلیز ہوتا ہے. انسان جب آتا ہے مجالس میں بیٹھتا ہے، واقعات کو سنتا ہے، اس کے لیے سکون کا باعث ہوتا ہے. حدیث میں ہے بادرو الی ریاض الجنہ، بھاگو بھاگو جنت کے باغ کی طرف بھاگو، بھاگو جنت کی باغ، جنت کے باغوں کی طرف بھاگو. कीला या रसूल अल्लाह वमा रियातुल जन्ना, या रसूल अल्लाह वो कौन सा जन्नत का बाप है? काला हिया हिला को दिख, जहाँ जिक्र हो जाए हमारा वो जन्नत का बाप है। ये क्या जन्नत? जन्नत में क्या है? जन्नत में वरीज नहीं होंगे, परेशानी नहीं होंगे, स्ट्रेस नहीं होंगे। ये जन्नत पे स्ट्रेस नहीं है, या मजलिस हुसैन में स्ट्रेस है? एक चीज जो आज मुझे बात करनी है वो है शब जुम्मा। हम लोगों के पास दुआओं का बड़ा खजाना है, इसको साइंटिफिक तौर पर किस तरह से समझा जाए। अभी हाल में एक स्टडी हुई है अमेरिका में, इसका मैंने नाम दिया है दुआ थेरेपी। तो बाकायदा स्टडी की गई, इसकी डाटा कलेक्ट किया गया चंद साल पहले, और मेडिकल जर्नल में ये आर्टिकल छप भी चुका है। हॉस्पिटल्स के पास जाकर मरीजों को नंबर दिए गए 1, 2, 3। कुछ को नंबर दिए गए, कुछ को नहीं दिए गए, नाम नहीं लिए गए, सिर्फ नंबर दिए गए। उनकी डुप्लीकेशन वो नंबर को कई चर्चों में, कई मस्जिदों में, सिनेगॉग में इस नंबर के लिए दुआ की थी कि ये मरीज के नंबर ही दिया गया, किसी का 5 है, किसी का 4 है, आपके हाथ में 4 नंबर आया, 4 नंबर के लिए आपने दुआ की। जब डाटा कलेक्ट हुआ और उसके बाद रिसर्च हुई, जिन मरीजों के लिए दुआ की गई थी उनमें जल्दी शिफा हुई। साइंटिफिक डाटा के कलेक्शन के बाद, ये अमेरिकन जर्नल की बता रहे हैं, मेडिकल जर्नल ने वो ये प्रिंट किया है इस बात पे। हालांकि नाम नहीं लिया गया था, सिर्फ नंबर लिया गया था। हालांकि मस्जिदों में दुआ नहीं की गई थी, चर्चों में दुआ नहीं की गई थी, दूसरे मुकाम पे दुआ की गई थी। इससे एक बात पता चलता है कि खुदा सबकी सुनता है, इसलिए कि वो रब्बुल आलमीन है, वो आलमीन को पालने वाला। जो किसी रिक्वेस्ट में भीख मांगता है, हत्ता नॉन मुस्लिम, जिसको हम लोग हिंदू कहते हैं, वो जाता है मंदिर में, लेकिन देखते हैं कि वहाँ पे भी वो अपने आप को महसूस करता है कि उसकी दुआ कबूल हो रही है। इसलिए कि अल्लाह है रब, ये है नादान। अगर माँ से बच्चा पूछे अम्मी चमचे से दूध दीजिए, माँ चमचे से नहीं दूंगी देगी, बल्कि उसको ग्लास में देगी, जैसे बॉटल में देगी, इसलिए कि माँ को इल्म है। तो ये लोग भी गैर खुदा से मांग रहे हैं, खुदा को तो इल्म है, इसको देना। खुदा तो राज़िक है, खुदा तो रब्बुल आलमीन है। ये ना समझे कि मंदिर की वजह से मिला है, ये ना समझे कि सिनेगॉग से मिला है, ये ना समझे किसी और वजह से मिला, ये समझे कि रब्बुल आलमीन है, वो सबको देता और सबकी दुआएं कबूल करता। इसीलिए वो आयत जो हमने पहले दूसरी मजलिस में पढ़ी थी, दूसरों को बुरा कहने का हक हमें नहीं है, एक सवाल पढ़ी मोहम्मद वाले ने, सूरह अनआम की आयत है, वला तसबु الذين يدعون من دون الله, अल्लाह से हटकर किसी और को पुकारने वालों को बुरा मत कहो, अगर तुम बुरा कहोगे तो यसबु الله عدوان بغير علم, वो अल्लाह को बुरा कहेंगे इल्म के ना होने की बिना पर, तुम्हारी जहालत की बिना पर। उसके बाद وكذلك زينا لكل أمة عملهم, हर एक कम्युनिटी को उसका अमल अच्छा लगता है। मस्जिद में जाते हैं हमको सुकून होता है, माँ बाप में आते हैं हमें सुकून होता है, हमारा अमल अच्छा लगता है। सरेगा में मसीह ये जाता है, यहूदी जाता है उसको अच्छा लगता है, क्रिश्चियन जाता है चर्चों में उसको अच्छा लगता है, हिंदू जाता है मंदिर में कुरान कह रहा कदा लेकर जैन लेकुल उम्मतिन अमलहुम, हर एक उम्मत को अपना अमल अच्छा लगता है। तो इसीलिए हमको हक नहीं है किसी को बुरा कहना, मगर ये आयत अच्छा लगता, पता चल रहा है खुदा जो है सबकी सुनता है, उसी तरह से सुनता है जिस तरह से सबको रिस्क देता है। अल्लाह सबको रिस्क देता है, نہ صرف اللہ سب کو رزق دیتا ہے بلکہ اللہ والے بھی سب کو رزق دیتے ہیں. امام زین العابدین علیہ السلام سیرت امام ہم لوگ واقف نہیں, ہمارے اماموں کی سیرتوں سے واقف نہیں, ان کی سیرتوں میں یہ ہے یوفون بالنذر ویخافون یوما کان شره مستدیرا ویطعمون الطعام على حبه مسکینا ویتیما واسیرا. صرف یہ نفع بھی فضل صلی اللہ علیہ وسلم علیہ آل بیت کے دربار, بلکہ پورے اماموں کی سیرت یہی ہے کہ وہ محتاجوں کو کھانا کھلاتے رہے کھلاتے رہے. مولا جو ہیں رات کو اٹھتے تھے, ہمارے پاس امام سجاد علیہ السلام کی زندگی سے متعلق زیادہ سے زیادہ ہم کو جو معلوم ہے بیمار کربلا, حالانکہ بیمار کربلا صرف اس روز کے لیے تھے, اس لیے کہ حجت خدا کو بچانا تھا, اگر بیمار نہ ہوتے تو ان پر جہاد واجب ہو جاتا, جہاد پر واجب ہوتا تو پھر جو امامت کا سلسلہ ہے اسی لیے کہ اس کی حکمت کے لیے اللہ نے اس دن بیمار رکھا تھا, اس کے علاوہ نہیں, بیمار کربلا اس دن کے لیے, اس لیے بیمار کربلا بیمار شام میں فاتح شام ثواب ہے امام سجاد علیہ السلام. امام نے امام کی سیرت میں نہ صرف گریا ہے 35 سال کربلا کے بعد, نہ صرف امام کے زندگی میں یہ ہے کہ امام نے صحیفہ کاملہ ہمیں عنایت فرمایا, رسالت الحقوق علوم کا سمندر ہے, اوشن آف نالج ہے, ٹریجر ہے, خزانہ ہے, جس کو مسلمان خصوصاً شیعوں نے ہاتھ نہیں لگایا, اس پہ کام کی ضرورت ہے. نوجوان بچے نئی نسلیں ذرا سا آنکھوں کو رگڑیں, کہیں آگے بڑھ گئی یہ دنیا, غیر ہم سے متعلق جانتا ہے, ہم کو خود پتا نہیں کہ ہم کون ہیں. بہت سے لوگ ایسے ہیں نان مسلم جانتے ہیں کہ ہمارا خزانہ کتنا ہے, مگر ہم کو خود پتا نہیں ہے کہ ہمارے پاس کتنا علوم موجود ہیں, کتنے سائنسز موجود ہیں. تو امام سجاد کی حیات علیہ السلام والسلام کی حیات میں نہ صرف سوا پڑے ہوں پاس گریا ملتا ہے علوم کے سمندر سے, ایک کاملہ صحیح ہے سجادہ ملتی ہے, بلکہ امام راتوں کو اٹھتے تھے روٹی تقسیم کرتے تھے, روٹی تقسیم کرتے تھے محتاجوں کے سرانے رکھتے تھے, صرف شیعوں کے سرانے, ہر ایک انسان کے, اس لیے کہ رب العالمین کے نمائندے ہیں. توجہ کا طالب, اسی لیے ہم لوگ محتاج, ہم لوگ بہت جلدی کوتا ذہن ہیں, ہمارے ذہنوں میں اللہ بھی کوتا ہے, رسول اللہ بھی کوتا ہے, امام معصومین بھی, اللہ رب العالمین ہے, رسول اللہ رحمت للعالمین ہے, مولائے کائنات ہے, تو مولائے کائنات کے پتھر کے سر پتوں کے انسانوں کے جانوروں کے ہر ایک کے مولا ہیں, جس طرح سے خدا رب العالمین رزق دیتا ہے, اہل بیت رب کے نمائندے ہیں, سب کو رزق دے, تو یہ کوئی محدود نہیں ہے. تو اگر کوئی ہندو آ کر کے امام بارگاہ میں دعا مانگا قبول ہوئی, تو اس کے معنی یہ نہیں ہے کہ وہ عقیدے کی وجہ سے نہ ہو, چونکہ اللہ کے رب کے یہ نمائندے ہیں, ان کو وہی دیتے جو ان کو دینا چاہیے. اب ان کی معرفت کی بنا پر ضرورت ہے کہ ان کی معرفت آگے بڑھے, انشاءاللہ وہ وقت آئے آنے والا ہے. تو یہ سلسلہ اسلام نے بتایا ہے کہ امام سجاد علیہ الصلوۃ والسلام نے جو ڈاٹا کلیکٹ کیا گیا امریکن یونیورسٹیز میں, اور انہوں نے یہ ثابت کیا کہ دعا کا اثر ہے, جن کو نمبر دیا گیا تھا ان کے لیے دعا کی گئی تھی, ان کے لیے دعائیں قبول ہوئیں, اور جن کے لیے نمبر نہیں دیا گیا تھا, دعا نہیں کی گئی, ان کے لیے دعائیں قبول نہیں ہوئی. تو اب یہ نہ کبھی آسان نہ سمجھیے, بیکار نہ سمجھیے, جب کہتے ہیں ام من یجیب المضطر اذا دعاه ویکشف السوء, مومنین کوئی مریض ہیں یا ان کا نام لے کر کے دعا کرتے ہیں, کوئی معمولی چیز نہیں ہے, खुदा उस दुआ के जरिए से उस मरीज को शिफा देता है। मैंने अपनी जिंदगी में देखा, मेरे अपने बच्चे के सरदार नवासिस हमने बाद ऐसे सिचुएशन में आए थे जहाँ पर डॉक्टर्स ने जवाब दे दिया था, लेकिन मोमिनीन की दुआओं ने सारे मसले को पलटा दिया। तो दुआ इंसान को मुर्दा से भी जिंदा कर दे, और दुआ को कभी मामूली नहीं समझे। इंसान के पास सबसे बड़ा हदीस में से यह है कि मोमिन के पास सबसे बड़ा असलहा, सबसे बड़ा वेपन दुआ। इसके लिए मोमिन के लिए असलहतुल मोमिन, यानी मोमिन का सबसे बड़ा वेपन जो है दुआ है। हम लोग इससे वाकिफ नहीं, जहाँ मेहनत करें, कोशिश करें, अच्छे बनने की कोशिश करें। ये बच्चे स्कूल जा रहे हैं, स्कूल जाने के साथ जहाँ मेहनत करें, फिर दुआ भी करें, परवरदिगार मैं ये मेहनत तो कर रहा हूँ, इस मेहनत को चार चांद तू लगा दे, खुदा मदद करेगा, अल्लाह मदद करेगा, आप देखेंगे तब्दीली आएगी। दुआ बहुत बड़ा खजाना है। इस दुआ के सिलसिले में खुद एक अशरा चाहिए, मैंने दुआ और रिस्क के उनवान से मैं जिसे पढ़ी इस पॉलिसी बॉम्बे में ऑनलाइन मौजूद है, शायद देखिए सुन सुनिए और बहुत ही अहम मौजूद है। एक सलवात पढ़िए मोहम्मद अली, अब आइए वो आयत को पढ़िए, डाटा को पढ़िए। आयत क्या है? हम बहुत जल्दी आसमानों में, गैलेक्सीज में, कहकशानों में, आफाक में और इंसान के नफ्स के अंदर ऐसी निशानियां बता देंगे, मैनिफेस्टेशन हो जाएगा, क्लियर हो जाएगा, वाज़े हो जाएगा कि अल्लाह की ज़ात हक है। ये दुआ का कबूल होना इस बात की दलील है कि अल्लाह का वजूद मौजूद है। इसीलिए कुरान ने इंसान की जो बेदीन है उनके लिए भी आयत नाज़िल की। मैं नौजवानों को समझाने के लिए बात बता दूँ, कुरान में कहीं कोई पूछे कि साइंटिफिक प्रूफ फॉर द एग्जिस्टेंस ऑफ अल्लाह सुभान व तआला, अल्लाह के वजूद के लिए कोई साइंटिफिक प्रूफ दीजिए, तो नहीं है साइंटिफिक प्रूफ नहीं है। अल्लाह के वजूद के लिए खुद वजूद इंसानी प्रूफ है। चुनाचे तेरी निगाह में साबित नहीं खुदा का वजूद, मेरी निगाह में साबित नहीं वजूद तेरा, तेरी निगाह में साबित नहीं खुदा का वजूद, तेरी निगाह में साबित नहीं खुदा का वजूद, मेरी निगाह में साबित नहीं वजूद तेरा। अगर तू है तो अल्लाह है, अगर मैं हूँ तो अल्लाह है, अगर मैं ना हो ना तो फिर अल्लाह भी नहीं है। तो मेरा वजूद खुद दलील है ज़ाते परवरदिगार की। ऐसे कुरान बताता है, इदा रकिबू फिल फुल्क दअउल्लाह मुखलिसीन लहुद्दीन, जब कश्ती में सवार होते हैं, कश्ती मझधार में आ जाती है। अभी गहरे का कश्ती में सवार नहीं होता, प्लेन में सवार हुए, दो हवा के बम्प आए जिसको टर्बुलेंस कहते हैं, आते ही ओ हो हो क्या। मैं बेंगलोर से मतलब आ रहा था इसी बॉम्बे की तरफ, जमाना शायद जून जुलाई का जमाना था, बारिशों का जमाना था, ठीक बड़े बड़े बादल थे, लेकिन बादल के अंदर से गुजर के जब बाहर आया तो वह 200 फीट ऑल ऑफ अ सडन नीचे आ गया। इतना नीचे आया कि प्लेट्स जो सामने थे सबके एक एक फीट ऊपर बुलंद हो गए, और हकीकत मैंने भी महसूस किया कि बहुत ही बड़ा धचका है। उस वक्त मैंने चारों तरफ देखा, सब लोग ऊपर देख रहे थे। कुरान ये कह रहा है कि जब तुम तूफान में रहते हो उस वक्त मेरे वजूद की शक नहीं, जब परेशान रहते हो तो कभी तुम्हारे उस वक्त एक रमक भी तुम्हें शक पैदा नहीं होता। इदा रकिबु फिल फुल्क दअउल्लाह मुखलिसीन लहुद्दीन, उस वक्त किसी तरह के शकूक में मुब्तला होते ही नहीं, यकीन होता है कि अल्लाह का वजूद है। जब उतर जाते हो तो शिर, जब तुम अपने प्रॉब्लम से हट जाते हो, ये कश्ती में सवार होना जरूरी नहीं है, प्लेन में सवार होना जरूरी नहीं है। जिंदगी में कितनी मतलब मुश्किल आता है परेशानियों में, बीमारियों में, फौरन का परवरदिगार अल्लाह ने कहा मैं आ गया तेरे जवाब दे रहा हूँ, जहन जिंदगी दे रहा हूँ, तो जैसे ही हयात मिली और अब कहाँ खुदा। सलवात पढ़िए मोहम्मद, मसला जो साइंटिफिक मसला जो बयां किया जा रहा है لیکن سائنس اینڈ اللہ کے وجود میں. انسان کا وجود وہ اکیلا نہیں ہے, اس کے اوپر کوئی حاکم موجود ہے جو اس کو چلا رہا ہے. اس کنیکشن کا نام ہے نبوت ہو, رسالت ہو, امامت, یہ تمام یہ کنیکشنس ہیں. اور یہ کنیکشنس کبھی مینیفیسٹ ہو جاتے ہیں, ظاہر ہو جاتے ہیں دنیا کے سامنے. امام خمینی رحمۃ اللہ کیا تھے, اور لیجیے باتوں کو پریشانی ہوتی, امام کیوں کہتے ہیں, امام جماعت تو کہہ دے سکتے ہیں. ارے امام جماعت کون سے ہو گئے بھائی, کیا کون ہو گئے تیرہ امام, امام جماعت کہتی ہیں امام ابو حنیفہ, امام حنبل, امام مالک, سنتے ہوئے کوئی پریشانی نہیں ہوتی. امام خمینی کہتا ہے یہ کیسے تیسرے تیرہ تیرہ امام کہاں سے آ گئے, نہیں آئے بھیا وہی امام جماعت کی طرح, وہ بھی امام ہے سارے ایران کی لیڈرشپ کروات پڑی ہے محمد بال امام. اور زیادہ عقیدت بڑھے, لیکن آپ ایران ایران بہت کرتے ہیں. میں نے کہا مولانا سلمان ایک گر رکھتے ہیں ان کے پاس, گر کیا تھا پہچاننے کے لیے یہ اپنے والا ہے یا اپنے والا نہیں ہے, کیا کرتے تھے مولا کا تذکرہ کرتے تھے, دیکھ لیتے چہرے کو اپنے والا. میں بھی اسلام کی ادراکات و شعور آپ کے ذہن میں کتنی ہیں, میں ایران کا تذکرہ کر کے دیکھتا ہوں آیا ابھی نماز روزے کے اندر ہے یا اسلام کو پولیٹیکل سمجھ. سلوات پڑھیے محمد والا. بجے کے بعد ان کو میں کبھی سوتا ہوا نہیں دیکھتا تھا, اتنی دعائیں یاد تھیں کہ سورج نکلنے تک پڑھتے علماء. پوری علماء کی زندگی ایسی ہے, ان کا رابطہ اور دو چیزیں, جتنے بھی علماء گزر رہے ہیں گزرے ہیں, جتنی معنویت آگے بڑھ رہی ہے ان کی حیات میں اضافہ ہے. اچھا سائنس نے اس کو ثابت کیا, اب آ کر کے کوئی جانتے ہیں جلد گوگل پہ جا کے سرچ کیجیے لائف اسپین کی, جس کی زندگی میں اضافہ ہوتا ہے اس کی وجوہات کیا. انہوں نے کئی وجوہات بتائی, ایک وجہ ہے کہ صحیح کھانا کھائیں, آپ لوگ بھی کوشش کریں اچھی کھانے اچھی غذا, چکناہٹ بھی چھوڑیں. ہم لوگ جیسے یو پی میں ہمارے پاس جو ہوتا ہے ماشاء اللہ وہ تیرتے رہے تیل اوپر نکالے, وہ یہ ہارٹ کو برباد کرنے والی چیز ہے. صحت مند کھانا کھانے کے لیے پیسے کی ضرورت نہیں ہے, عقل کی ضرورت ہے. لذیذ کھانا کھانے کے لیے پیسے کی ضرورت نہیں ہے, عقل کی ضرورت ہے. کھانا چکھائیے مولانا میری حیات مقرر ہو گئی ہے, ایسے بڑھ کیسے سکتی ہے, کم کیسے ہو سکتی ہے, نہیں مقرر نہیں ہوئی ہے. حیات معجل, حیات موجل, موجل یعنی جس کو اللہ نے مقرر کیا اس کے علم میں, اللہ کے علم میں ہے وہ حیات کو میں کم بھی کر سکتا ہوں زیادہ بھی کر سکتا ہوں. کیسے, اگر آپ نے غذا صحیح کھائی تو آپ کی حیات بڑھ سکتی ہے, صحیح ایکسرسائز کیا بڑھ سکتی ہے, غذا جتنی کھانا ہے اتنی کھائے, زیادہ نہیں کھایا بڑھ سکتی ہے. کیسے, دعا ہے بسم اللہ الرحمن الرحیم, دعا کئی دعا ہے, ان میں سے یہ دعا کا ٹکڑا آپ کو مشہور ملے گا. الہی بخص صفاتک وبعز جلالک وبعظم اسمائک وبعصمت انبیائک وبنور اولیائک وبدماء شہدائک وبدعاء صلحائک وبمناجات فقرائک نسألک زیادة فی العلم وصحة فی الجسم وبرکة فی الرزق, اس کے بعد ہے وطولا فی حیات, परवरदिगार मेरी हयात को बढ़ाते चले जा। अरे भाई तेरी खुदा ने मुकर्रर कर दिया बड़ा ही कैसे है, तो मालूम है हयात को मैं बढ़ा भी सकता हूँ घटा भी सकता हूँ। अगर गलत खाऊंगा तो घटा लिया, अगर सही खाऊंगा तो आगे बढ़ गया। अब उठा करके देखिए रशियन की हयात ज्यादा है, कैनेडियन कैनेडा के 77 एवरेज है, और इंडिया की हयात आजकल वो बच्चों की जरा सब हिफाजत कर रहा है, वरना 50 नॉर्मल थी, आज शायद 55 तकरीबन 60 के करीब हो गई है। उसी तरह से न्यूजीलैंड वगैरह जाइए कहाँ पर हयात का स्पैन ज्यादा है। क्यों ज्यादा है? वो लोग केयरफुल है खाने पीने में और डेली एक्सरसाइज बराबर करते हैं, इसीलिए उनकी हयात की ज्यादा। खुदा ने बताया तुम्हारे हाथ में, मैं दे रहा हूँ तुम्हारी हयात को, एक हयात हुआ है जिसके जरिए से तुम बढ़ा सकते हो कम कर सकते हो, एक हयात हुआ है जिसको मैंने मुकर्रर कर दिया है, वो मुकर्रर करना मेरे पास मौजूद है। एक हदीस सुनिए, ये बहुत ही अच्छी हदीस है, मौला फरमाते हैं कि अगर किसी की हयात 3 साल बाकी है, अगर उसने सिले रहम में इजाफा किया, यानी भाई बहनों के साथ, भाइयों के साथ, रिश्तेदारों के साथ सिले रहमी में इजाफा किया, उनका ख्याल किया, 3 साल का इंसान जो मरने वाला था अल्लाह बढ़ा करके उसको 30 साल का कर देगा, यानी 3 साल की हयात 3 साल बाद मरने वाला था, लेकिन चूंकि उसने सिले रहम में इजाफा किया तो खुदा उसको 30 साल का कर देगा। लेकिन अगर किसी ने कतई रहम किया, भाई ने ये किया मैं उसे बात नहीं करूंगा, बहन ने ये किया मैं उसे बात नहीं करूंगा, जैसे ही कट ऑफ किया उसकी हयात घट करके 3 साल की हो जाएगी। तो मालूम है एक हयात मेरे हाथ में है, एक हयात अल्लाह के हाथ में है, एक हयात जो अल्लाह के हाथ में है उसका इल्म उसको मौजूद है, लेकिन मेरे हयात में है मेरे अखलाक से, मेरे किरदार से, मेरे बिहेवियर से, मेरे रिस्क में भी इजाफा भी कर सकता हूँ। साइंटिफिक बात प्रूफ करता हूँ, साइंटिफिक तौर पर आजकल हिंदुस्तान में माशाल्लाह बल्कि अपने लोग भी बहुत शुरू कर चुके हैं, क्या है वो योगा, नहीं कह रहा हूँ बुरी चीज नहीं है, मैं नहीं कह रहा हूँ बुरी चीज है, योगा के पीछे मिशन है, नहीं चाहता उसकी डिटेल में जाऊं, मगर आपसे इतनी गुजारिश करूंगा हम मुसलमान होते हुए हमको योगा की जरूरत है। 17 रकात नमाज वाजिब है, 34 रकात नाफिला है, 51 रकात नमाज पढ़ने वाले को कोई योगा की जरूरत ही नहीं है। कम से कम वाजिबात नमाज पढ़िए, मुस्तहबात में कम से कम मगरिब के बाद 2-2 रकात, 1-2 रकात नमाज फैला, 2 रकात नमाज नाफिला, मगरिब इशा के बाद 2 रकात बैठ करके इशा की नाफिला, वालिदैन के मगफिरत की 2 रकात नमाज, सुबह की फज्र से पहले 2 रकात नमाज, अगर हो सके तो शब की नमाज में 1 रकात या 2 रकात 3 रकात पढ़िए, इंशाल्लाह आपकी देखिए कितना आप में तब्दीली आई आ रही है आपके सेहत में, आपके वजूद में, आपके सुकून में। मैं फला तज़क्कु अनफुसकुम, मैं अपनी बड़ाई नहीं चाहता, मैं कुछ भी नहीं हूँ, अकीर फकीर तालिबिल हूँ, सब दुनिया का करते रहते। हम एक मरतबा जा रहे थे टोरंटो से ह्यूस्टन किसी प्रोग्राम के लिए, छोटा सा प्लेन था, मेरे पास एक मोहतरमा थी, वहाँ पर होता ही है कि मगरिब की दुनिया में कोई किसी केयर नहीं करता, पहले में कौन बैठा है कोई परेशानी नहीं, हर एक की दुनिया में अपने मगन उतरता है, किताब निकालता है पढ़ने लगता है यार ऐसी ही। लेकिन जो मोहतरमा मेरे पैरों में बैठी हुई थी थोड़ी थोड़ी देर तो मुझे देख रही, मैं परेशान हो गया, इसलिए मैं टोपी पहना मालूम हो रहा था कि ये पैंट शर्ट, मगर वो टोपी से पता चलता है कि मैं लैंडिंग से पहले उसने जब उसने कई मरतबा देखा तो मैं ज़रा सवाल किया, डिड आई डू समथिंग रॉन्ग, क्या मैंने कुछ काम किया, तुमको कोई तकलीफ हुई? नहीं, दैट्स नॉट द केस, ये नहीं था, मैं तुम्हारे चेहरे में पीस देखती हूँ, सुकून देखती हूँ, यहाँ तक कह के खामोश हो जाती तो बहुत अच्छा था, लेकिन उसने कहा डू यू डू योगा, क्या तुम योगा करते हो? यानी तुम्हारे चेहरे के सुकून देख रही हूँ, क्या तुम योगा करते हो? मैंने कहा मैं योगा से बेहतर करता हूँ। उसने कहा योगा से भी कोई बेहतर चीज है? मैंने सूरह अलहम का ट्रांसलेशन सुनाया इंग्लिश में, इन द नेम ऑफ गॉड द ग्रेशियस द मर्सीफुल ऑल प्रेज इज ड्यू टू अल्लाह। मैंने कहा योगा में सिर्फ पोस्चर होते हैं, ऐसा उठो ऐसा बैठो, हमारे पास पोस्चर्स नहीं होते, हम लोग कम्युनिकेट करते हैं अपने परवरदिगार मोहम्मद वाला। नौजवान बच्चे अगर रिसर्च करना चाहें तो करें, बहुत आजकल आजकल टेक्नोलॉजी आगे बढ़ी है, ऐसे मिशनरीज आ गई हैं कि आप इसमें लगा करके मॉनिटर कर सकता है डॉक्टर अपने रूम में, लगा दीजिए ऐसा आला है दो चार वॉइस हार्ट की तरफ, और वो आला जो है मैसेज देता है आपके अपने कंप्यूटर में, कंप्यूटर में बैठ कर के स्टडी करिए कि स्टडी करना चाहिए क़याम के वक्त इंसान की हालत क्या है, रुकू के बस इंसान की हालत क्या है, सजदे की हालत में इंसान की हालत क्या है। सबसे अच्छा पोस्चर जो है सजदा, और सजदे में जो दिल की कैफियत होती है किसी में नहीं होती, खुदा को इतना पसंद है कि खाक पे सजदा रख तेरी दिल की धड़कनों को बढ़ा दूंगा, सांस खाक पे सजदा रख क्योंकि तू झुक चुका है तुझको इतना बुलंद कर दूंगा कि तू झुका नहीं सकेगा। जैसे कि होना चाहिए नहीं, कैसे होना चाहिए, जैसे ही अल्लाहु अकबर बोले दुनिया से बिल्कुल कट ऑफ हो जाना चाहिए, अल्लाह से मरबूत हो जाना चाहिए, लेकिन जैसे ही बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानिर्रहीम, घर में अंडे नहीं है टमाटर नहीं है, या नौजवान लड़कों के जहनों में आई एल यू क्यों आएंगे, वजह क्या है, क्या वजह, इसकी कई वजूह है। पहली वजह अरबी जबान से वाकिफ नहीं, तो पहला काम क्या करना चाहिए, जो पढ़ रहे हैं ये बहुत अच्छी चीज है, किसी की मौलवी के टुकड़ों को मजलिस के टुकड़ों को लेकर के उसको काफिर साबित मत कीजिए, जैसे कुरान के एक टुकड़े को लेकर के नमाज छोड़ दे कोई, ला तक़रबुस्सला नमाज के करीब ही मत जाओ, लीजिए छुट्टी, बाबरी साहब ने कुरान की आयत सुनाई नमाज के करीब ही मत जाओ, करीब ही मत जाओ, अरे भाई वहां रुको नहीं आगे बढ़ो, आगे बढ़ने से क्या, वो अंतुम सुकारा, तुम हालत नशा में जब हो करीब ना जाओ। उसके बाद कुरान में आयत ये आगे बढ़कर के कह रही है इसलिए कि ताकि तुम बोल रहे हो वो समझ के बोलो, इंसान को नशा सिर्फ नशा उसका नहीं है जबान का भी नशा, कोशिश करें अरबी जबान में छोटी सी तफहीम और कुरान किताब बनाई है, यहाँ पे छपा भी छपी भी थी बॉम्बे में भी, इंशाल्लाह हो सके तो यहाँ पे डिस्ट्रीब्यूट करेंगे खुदा ने चाहा, तो वो किताब में मैंने 135 अल्फाज चार रकात में और 41 या 42 सेंटेंसेस हैं, कम से कम बिस्मिल्लाहिर्रहमानिर्रहीम बोले हमारी तवज्जो उस तरफ चले जाए। अल्लाह के नाम से जो बड़ा मेहरबान और रहम करने वाला है, तमाम तारीफें उस अल्लाह के लिए जो आलमीन को पालने वाला है। अब ये क्या हो रहा है, मैं किसी और शक में मुतला नहीं हूँ, कोई और मेरे जहन में बातें आई नहीं रही हैं, इसलिए कि मैं तो तर्जुमे को समझ रहा हूँ। सुभान रब्बिल अज़ीम व बिहम्दे, कितनी पाक व पाकीज़ा ज़ात है, तमाम तस्बीहात उसके लिए हैं जो अज़ीम है मेरा रब है। देखिए जुमले जो आपके होंगे इबादत में इजाफा होता चले जाएगा और दीप चले जाएंगे तो उस रुख पे पहुंच सकता है इंसान, पिंडली से तीर निकले खबर बिना। सलावत पढ़िए मोहम्मद अली आपने कंपास देखा है ना, कंपास क्या करता है, नॉर्थ जो है नॉर्थ पोल में मैग्नेटिक फील्ड है। कंपास रखने से क्या होता है, वो हिलते रहता जब तक सही नॉर्थ ना मिल जाए। जब नॉर्थ मिल जाता है तो काटा रुक जाता है। इंसान का दिल भी धड़कता रहता है उस वक्त जब खुदा नहीं है। जब अल्लाह से मरबूत हो जाएगा मुतमईन हो जाएगा सुकून। इसीलिए कुरान कहता है अलाउ बि जिक्रिल्लाह व तत्मईन अल्लदीना आमनु व तत्मईन कुलूबुहुम बि जिक्रिल्लाह। मोमिनीन वो हैं उनका दिल मुतमईन होता है रोटी खाना पानी खाने से नहीं बल्कि अल्लाह के जिक्र से। अलाउ बि जिक्रिल्लाह तत्मईन कुलूब, अल्लाह के जिक्र से दिलों में इत्मीनान पैदा है, सुकून पैदा होता है। जो मैंने पहले सेंटेंस में स्ट्रेस की बात की थी, स्ट्रेस को खात्मा करना हो तो इबादतों से कर सकते। सलावत पढ़िए मोहम्मद अली। इस्लाम लॉजिकल मंतिकल मंतिकी और बहुत ज्यादा इस्लाम ने उन बातों को बताया है जो इंसान का तसव्वुर भी नहीं कर सकता। आखिरी लम्हा देखिए अभी यूट्यूब पे मौजूद हैं, उनको कुछ भी तवज्जो नहीं है दुनिया से। मरने से पहले भी तवज्जो है कि इबादत करें। हमारे शब के रूप हैं अभी कुछ देर में मरने वाले हैं, ये चल रही है। हमारे पास इस्तेहबाब है कि जमामा पहना हुआ है, इसमें तहतुल हनक कहते हैं। तहतुल हनक कहने इसके पीछे जो हम लोग मिलाते हैं उसको गले में डालते हैं। इस्तेहबाब है कि मुस्तहब है कि अमामे का हिस्सा नीचे छोड़े गले में डालें। न सिर्फ अमामा बांधते हैं वो तहतुल हनक भी बांटते हैं, यानी आखिरी लम्हा तक इतने अलर्ट हैं न सिर्फ नमाज से मुतालक मुस्तहबात नमाज से। डॉक्टर ये कहते हैं कि जब इराक और ईरान की जंग चल रही थी, एक दिन एक रात ऐसी आई वहाँ से मिसाइल चल रहे थे सद्दाम की तरफ से तहरान में, मैं मॉनिटर कर रहा था इमाम खुमैनी के हार्ट को, मैं देखा कभी भी उनके हार्ट में कोई तब्दीली नहीं आई, वो वैसे ही मुतमईन था जैसे पहले होता। तो इंसान जब हकीकत में इस मैदान में मानवियत को हासिल करता है उसके पास वो दौलत हासिल होती है जिसको कहते हैं इत्मीनान और सुकून। वरना क्या है भाई, जब कुछ भी नहीं था मालिक दो रोटी दे तेरा शुक्र अदा करूँगा। खुदा ने देना शुरू किया, ओ अब तो नाश्ते का अंदाज बदल गया, दोपहर का अंदाज बदल गया, शाम की डिश बदल गई, अब जरा सा मालिक एक जोड़ा दे दे। खुदा ने कहा मैं तो सत्ता रोड़ ही हूँ, मेरे जितना चाहता जैसे मिलना। और मालूम नाइटी अलग हो गई, सूची अलग हो गई, ना जाने क्या क्या अलग हो गया। अब मिलता गया, अरे भाई पहले तो एक जोड़े का ख्वाहिश की थी, अब तो इतने जोड़े मिल गए, अब तो इतने हो गए। हमारी बहनों से पूछिए वो जगह नहीं है, मगर कितने कपड़े पहनते हो भाई, इतना क्या करोगे, खत्म करो इसको। नहीं नहीं अब जाना है जश्न में, महफिल में जाना है, ये महफिल में मैंने पहन लिया था पहले, अब मुझे दूसरा। मर्दों में खुदा के शुक्र है कोई परवाह था, वही शर्त कटा लेते हैं, मगर औरतें जो है इस सिलसिले में, मगर किस घराने के लोग हैं। बेटी कल ही तो मैंने शादी की थी, कल मैंने जोड़ा दिया था, जोड़ा क्या किया बाबा, दरवाजे पर एक फकीर आई थी, मैं शर्म महसूस की कि पुराना लिबास दे दो। अब कुरान कहता है लन तनालु अल-बिर हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, नेकियों तक पहुंच ही नहीं सकते जब तक कि उस चीज को दे दो जिससे तुम्हारी मोहब्बत है। तो मेरे नौजवान अजीजों, کی بات آج شب جمعہ کے لحاظ سے تحفہ ہمیں ملا ہے، یہ شب جمعہ میں دعائے کمیل بہترین تحفہ ہے۔ اگر آپ لوگ نہیں جا سکتے امام بار گاہ میں، کسی عالم کے پاس نہیں ہو رہی ہے، تو رزق بھی ملے گا، دنیا بھی ملے گی، آخرت بھی ملے گی۔ یہ سائنٹیفک طور پر ثابت ہو چکا ہے۔ ایک سوال بڑی ہم نے کہا، شب جمعہ امام احمد رحمۃ اللہ علیہ کے سلسلے میں لکھا ہوا ہے شہید مطہری انسائکلوپیڈیا آف اسلام، بہت نالج والے انسان تھے، ان کو شہید کر دیا گیا اوائل انقلاب۔ وہ کہتے ہیں کہ میں شب جمعہ درس اخلاق میں جاتا تھا، امام خمینی اتنا ڈیپ ہوتا تھا، لرز جاتا تھا، ہم لوگ پورے اسٹوڈنٹس پریشان ہوتے، بہت ڈیپ۔ ہم لوگ دین کو جو ہے بہت آسان بنا چکے ہیں، قبر کو آسان بنا چکے ہیں، برزخ کو آسان بنا چکے ہیں، وہ مراحل آسان نہیں ہیں، اس لیے کہ وہ مراحل حقیقت کی دنیا ہے۔ جب تک یہاں کے حقائق کو صحیح نہیں کریں گے، وہاں کے حقائق سے صحیح ہونے والے نہیں ہیں۔ ایمان کر کا بیج بو کر کے یہ دعا مت کیجئے خدا یا تو صحت میں بنا دے، اور یہ بلیک میل مت کیجئے کہ اتنا کالا کل شعین قدیر، تو بہت زیادہ قدرت رکھتا ہے اللہ، قدرت رکھتا ہے، اصولوں کو توڑتا نہیں، اصولوں کو پرنسپلس کو توڑتا نہیں۔ پرنسپلس کیا ہیں؟ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ۔ سانس بہو کو ستا کے خوش رہ سکتی ہے قبر میں؟ بہو سانس کو ستا کے خوش رہ سکتی ہے؟ بھائی بہن کو، بھائی بھائی کو، ایک ایک چیز پوچھی جائے، ایک ایک چیز پوچھی جائے۔ قبر میں مولا ضرور آتے ہیں، اس لیے کہ حدیث میں یا حار حمدان من یمت یرنی، اے حارث حمدان جو مرتا ہے وہ مجھے دیکھتا ہے، مولا نے فرمایا مؤمن پہچانے گا مولا ہے، مگر منافق جو نہیں کیا نہیں پہچانے۔ قبر میں بھی آتے ہی ماں کس کے لیے آتے ہیں؟ دیکھیں وہ تطہیر کے دامن والے ہیں، جب تک ہم پاک نہیں ہوتے نہیں آتے۔ بعض لوگوں کے لیے اسی وقت آتے ہیں، بعض لوگوں کے لیے دوسرے دن، بعض لوگوں کے لیے ایک سال بعد، بعض لوگوں کے لیے دو سال بعد، بعض لوگوں کے لیے سو سال بعد۔ جب تک صفائی نہیں ہوگی، تطہیر کے دامن میں جانے کی صلاحیت نہیں ہوگی، اس وقت تک برزخ میں ہم کو گزرنا پڑے گا۔ اسی لیے امام نے فرمایا تم آخرت کے لیے ہم شفاعت کریں گے، برزخ کی تیاری تم کرو۔ اتنی خطرناک چیز ہے۔ شیخ عباس قمی نے قصہ نقل کیا، کتاب ہے منازل الاخرہ۔ شیخ عباس قمی کون ہے؟ یہی ہے جو ہمارے پاس مفاتیح الدین ہے، ان کے 200 کتاب ہیں، ان میں سے ایک کتاب ہے منازل الاخرہ، آخرت کی منزلیں، اس میں قصہ نقل کرتا ہے۔ کچھ قوم کے اسٹوڈنٹس، یعنی حوضۂ علمیہ میں مولوی حضرات جو پڑھ رہے تھے، ابھی تعلیم حاصل کر رہے، عید کے دن سفر کرتے ہیں شاید اصفہان، راستے میں قبرستان آتا ہے، تھکے ہوئے قبر کے پاس مذاق کرتے ہیں، السلام علیکم چمو چچا کیسے ہیں، ٹھیک ٹھاک ہیں، کہ قبر سے بات کرنے کی کوشش، اندر سے آواز آتی ہے وعلیکم السلام، یہ لوگ پریشان رہتے ہیں، اب تک قبر سے کوئی جواب نہیں آیا تھا، یہ جواب آ رہا ہے، اگر ہم جواب سنیں تو شاید وہی ڈھیر ہو جائیں۔ وعلیکم السلام کے ساتھ انہوں نے پوچھا کیا ہو رہا ہے وہاں، کب سے آواز آئی آئندہ بدھ کو تشریف لائے۔ اب یہ پورے دوست سمجھ گئے کہ ان کی حیات بدھ سے پہلے سب جانے والے، اس لیے قبر سے بلا رہے ہیں، اس کے معنی کہ بدھ کے اندر ہم جانے والے ہیں۔ بدھ کا دن آیا، ایک ہفتہ رات و دن عبادتوں میں روتے پیتے گزرا، معلوم ہے کہ ہم کو جانا ہے، کوئی رہنے والے نہیں آئے، مگر کوئی ہمت ہی نہیں کرا جانے کے لیے، قبر بلایا تھا دعوت دینے کی، ایک مولوی صاحب نے کہا چلو بھی ہمت کرو جان دیکھیں۔ وہاں جب گئے قبر سے سلام کیا، سلام علیکم، وعلیکم السلام، پردہ ہٹا کے داخل ہوئے، دیکھا جنت ہے، ये मोमिन मुझसे कह रहा है ये मेरा घर है, ये मेरा बाप है, ये मेरा ये है, ये आमद है। मगर देखा कि उसको रगड़ते भी चल रहा, चल जो रगड़ रहा है उसके पैर में कोई तकलीफ। इतने नेमतें, इतना सब जन्नत, ये क्या तकलीफ है? क्या इसीलिए तुमको बुलाया? मैं एक मोमिन का कर्जदार था, अब मरने से पहले वसीयत नहीं कर सकता मैं बच्चों को, ये मौत आ गई, इतना पैसा मैंने रखा है फलां जगह और फलां महल में वो मोमिन रहता है, उसको पहुंचा दो ताकि मेरी तकलीफ हो। इसलिए कि हर शाम में एक बिच्छू आता है, ऐसे डक मारता है कि मैं समझ नहीं सकता दूसरी बात का। समझते मामूल है, जिसका चाहे लूट लें, जिसका चाहे खा लें, जिसका चाहे मान लें, जिसका चाहे गिरासत में चला कर दें। जवाब देना है, आसान मसला नहीं है। हम लोग इसको आसान करके पेश करना चाहते हैं, नहीं है खुदा के लिए ऐसा ना समझिए, बल्कि बड़ी जिम्मेदारियां हैं। चुनांचे ये मोमिन आलिम वापिस आता है, वो जगह जाता है, मालूम उसका घर भी मिला जो एड्रेस बताया गया था, पैसे भी मिले, पहुंचा भी दिया, और ख्वाब में आकर के उस मरहूम ने शुक्रिया अदा किया, तेरा शुक्र कि मेरे अजाब से नजात हो गई। सलावत की तमाम सोशल और साइंसेस हैं, थियोलॉजिकल साइंसेस हैं, कोई आसान मरहला नहीं है। शब जुम्मा है खुदा इंशाअल्लाह, اللهم اغفر لي الذنوب التي تحت الاعصام، پروردگار میرے تمام گناہ بخش دے جو میرے دامن میں بٹا لگا ہے، مولا علی رو رہے ہیں، رو رہے ہیں، دعائے کو میں اللهم اغفر لي الذنوب التي تحبس الدعاء، دعا کر رہے ہیں، دعا قبول نہیں ہوتی، دعا کر رہے ہیں، دعا قبول نہیں ہوتی۔ मौला फरमा रहे कुछ ऐसे गुनाह हैं जिनके बाद दुआएं कबूल होती नहीं है, दुआएं महबूस हो जाती है, और तमाम गुनाहों को बख्श दे जिसकी वजह से हमारी दुआएं कबूल नहीं होती। नेमतें नाजिल होती हैं, पूरी रिवायात में कौन कौन से गुनाह हैं जिनकी वजूहत से दुआएं कबूल नहीं होती। सिले रहम, सिले रहम, सिले रहम, उशा रही है, बहुत उशा रही है, बहनों से, भाइयों से, बच्चों से सब उशा रही है। अगर सिले रहम सीखना हो तो ज़ैनब व हुसैन से सीखो। चलो जमान इंशाअल्लाह, कैसे भाई बहन है, तारीख में ऐसे भाई बहन दुनिया ने देखे नहीं। मौला अमीरुल मोमिनीन जब कभी जनाब ज़ैनब ज़ियारत नाना की ज़ियारत को जाना चाहती थी, शाम में मगरिब के बाद हुक्म दिया जाता था चराग मस्जिदों के गुजार दिया जाए, हसन और हुसैन ज़ैनब के साथ जाए, और इतनी ज्यादा मोहब्बत हमने दुनिया में नहीं देखी। जनाब अब्दुल्ला, कौन है अब्दुल्ला, कौन है हजरत जाफर तैयार के फर्जंद, भतीजा मौला अली की, जवान हुए आए चचा के पास, चचा जान मैंने सारे अरबों में देखा मेरे लिए अगर कोई सूट है, कोई हमसर है सिवाय आपकी दख्तर ज़ैनब के कोई नहीं। मौला ने कहा अब्दुल्ला तुमने सच कहा, खानदान में, शहामत में, इल्म में, तक्वा में, परहेज़गारी में तुमसे बेहतर कोई हो ही नहीं सकता ज़ैनब के लिए, मगर अल्लाह ने तीन शख्सियतों को तीन शख्सियतों के लिए पैदा किया है, याकूब को यूसुफ के लिए और फातिमा ज़हरा को रसूलुल्लाह के लिए, हुसैन को ज़ैनब के ना, याकूब ज़ैनब यूसुफ से जुदा हो सकते हैं, ना फातिमा रसूलुल्लाह से जुदा हो सकती हैं, ना ज़ैनब हुसैन से जुदा हो सकती। हमारे पास अहकाम हैं, आया शादी में औरत महर में शर्त लगा सकती है या नहीं, हाँ लगा सकती है, जो भी शर्त लगाना हो लगा सकती है, अगर शौहर शादी करने वाला साइन कर दे उस शर्तों को कबूल करे तो लागू हो जाएंगे महर में। جناب زینب کی شادی ہوئی اس شرط پر کہ زینب اگر بھائی کے ساتھ جانا چاہیں تو عبداللہ روک نہیں سکتے. جناب یعقوب کے لیے لکھا ہوا ہے کہ یوسف جدا ہوئے جانتے تھے زندہ ہیں لیکن اتنا رویا کہ وَبْيَضَّتْ عَيْنَاهُ ان کی آنکھیں سفید ہو گئی تھی. رسول اللہ فاطمہ زہرا کا کیا مسئلہ ہے؟ رسول اللہ جب جانے لگے فاطمہ رونے لگی, جب کان میں بولا کہ کچھ کہا تو فاطمہ خوش ہو گئی. کسی نے پوچھا کیا کہا؟ کہا فاطمہ تم پہلے مجھ سے ملنے والی ہو. 75 دن یا 95 دن کے اندر فاطمہ زہرا اس دنیا سے چلی گئی. اب ذرا زینب کا قصہ سنیے. جناب زینب کا نکاح ہوا, عربوں میں طریقہ تھا کہ 3 دن بعد ماں ملنے جاتی تھی بیٹی سے. فاطمہ کی تو ماں نہیں تھی, مولا کائنات نے فضا سے کہا فضا جاؤ زینب کی خیالات کو, زینب کی حالت پوچھو. تم نے ماں کی طرح ان بچوں کو دیکھا ہے, فضا جاتی ہیں. جب دیکھا جناب زینب تو گھر پہنچی, مصلے پہ بیٹھی تھی مگر چہرہ بشاش نہیں تھا. میں پریشان ہو گئی, تیسرے دن کی دلہن پریشان کیوں ہے؟ میں نے پوچھا بی بی خیریت تو ہے؟ زینب نے کہا کہاں کی خیریت, 3 دن سے بھائی کو دیکھا نہیں. بھائی تو صورت دیکھی نہیں. میں نے تسلی دی, کچھ دیر بیٹھی, سمجھایا دنیا کا طریقہ ایسا ہی, انشاءاللہ آئیں گے ملیں گے, پریشان نہ ہوں. واپس جب پہنچی مولا علی کے گھر کے گھر سے رونے کی آواز بلند ہوئی. میرا دل دھڑکنے لگا. جب میں نکلی تھی سب خیر خیریت تھی, اب کیا رو رہے جیسے کسی گھر کی میت ہو گئی ہو, کیا ہو گیا؟ داخل ہوئی, میں نے مولا سے پوچھا کیوں رو رہے ہیں سب؟ کہا تم جب گئے تھے تو حسین سو رہے تھے, جب اٹھے تو کسی کا نام نہیں لیا, زینب کا نام لیا. نہ بھائی جدا ہو سکتا تھا, نہ بہن جدا ہو سکتی تھی. ارے عصر عاشور, آخری رخصت کے لیے امام حسین داخل ہوئے. بہن وہ صندوق لا, ماں کا تبرک, ماں کا تبرک لاؤ. لایا گیا تو ماں نے کرتا سیا. امام حسین نے اس کرتے کو پہنا. زینب سمجھ رہی تھی ماں نے کہا تھا بیٹے, جب حسین یہ کرتا مانگے تو سمجھ جانا بھی واپس. جناب زینب نے مولا نے فرمایا زینب ذرا بازو کو ہٹا دیا, بازو کے بوسے کچھ ہی دیر میں ان بازو پر رسی آئے. تاریخ میں یہ بتاتا ہے کہ کربلا کے بعد جب بھی زینب روتی تھی ہائے حسین, ہائے علی اکبر, ہائے عباس, کبھی اپنے بچوں کا نام ہی. یہاں تک کہ شام میں آزادی کی اطلاع ملی، سرہائے شہداء آئے، ایک ایک سرا آتا تھا، ایک ایک بی بی جا کر کے لپک کے اٹھا لیتی تھی، دیکھا دو سر ہیں ان کا کوئی پوچھنے والا نہیں۔ کسی شامی عورت نے کہا شاید اس کی ماں مر رہی ہے، زینب نے کہا ایسے نہ کہو، یہ میرے بچے ہیں، میرے بھائی سے بھائی پر قربان کیا۔ خدا کسی غم میں نہ رکائے، آخری جملہ جو زینب کربلا سے لے کر کوفہ، کوفے سے شام، اپنے بچوں کو یاد نہیں کرتی، اگر یہ بچے کبھی یاد آ جائیں تو کتنا خطرناک موقع ہے۔ جب مدینے پہنچی، صحن خانہ میں بیٹھ گئی، زینب کی نگاہ اس چبوترے پہ پڑی جس پہ آن و محمد بیٹھا کرتے تھے، ازمان کا دل ابل آیا، کربلا کا رخ کیا، بچوں آج تمہاری ماں مجبور۔ اللہ لعنت